नमस्कार, अन्तरसंवादबाट सन्तोष रेग्मी। गत भाद्र 23 र 24 गतेको जेएनजी प्रदर्शनपछि अप्ठ्यारोमा परेको मुलुकलाई संवैधानिक रूपमा ट्र्याकमा ल्याउँदै जनभावना अनुरूपको नयाँ संसद र सरकारका लागि प्रतिनिधि सभाको निर्वाचन गर्न गठित अन्तरिम सरकारले निर्वाचन सम्पन्न गरी आफ्नो दायित्व पूरा गरेको छ। प्रदर्शनका क्रममा सरकारी तथा निजी क्षेत्रको ठूलो क्षति भएपछि दबावमा परेको आर्थिक क्षेत्र, अर्थतन्त्र, सार्वजनिक खर्च व्यवस्थापन, अन्तर्राष्ट्रिय व्यापार व्यवस्थापन आदिलाई पनि उचित ढंगले वर्तमान सरकारले व्यवस्थित गरेको विश्लेषण गरिएको छ। यद्यपि विद्यमान राष्ट्रिय चुनौतीहरू र विकसित अन्तर्राष्ट्रिय परिस्थितिले मुलुकको अर्थतन्त्र आगामी दिनमा पनि दबावमा रहने विज्ञहरूले विश्लेषण गर्नुभएको छ। सम्भवत आगामी साता नयाँ सरकार गठन भएपछि विदायी हुनुहुने अर्थमन्त्री रामेश्वर खनालसँग यिनै विषयमा आजको अन्तरसंवादमा कुराकानी गर्नेछौ। मन्जु,
नमस्कार, हजुर,
स्वागत छ यहाँलाई,
धन्यवाद।
खास गरी सरकारमा यहाँको अनुभव कस्तो रह्यो? अब यहाँ विदायी हुने क्रममा हुनुहुन्छ, सरकारी अधिकारीहरूसँग, निजी क्षेत्रसँग यहाँले विदायीका भेटहरू कार्यक्रमहरू पनि गर्नुभएको छ र आफ्नो कूटनीतिक राहदानी पनि यहाँले फिर्ता गरिसक्नुभयो।
हजुर, अब प्रारम्भ चुनौतीपूर्ण अवस्थामा हामीले यो काम प्रारम्भ गरेका थियौँ, तर ती सबै चुनौतीहरूलाई छिर्दै मूल दायित्वहरू सम्पन्न गर्न सकियो जस्तो लाग्छ मेरो आफ्नो अनुभव।
जसरी प्रारम्भिक दिनहरूमा दबावका विषयहरू थिए, यहाँले काम गरिरहँदाखेरि त्यसलाई चिर्ने सन्दर्भमा कसरी कसरी काम भयो र आज एउटा सम्पन्नताको भनौँ न सफलताको अवस्थामा पुग्यो जस्तो लाग्छ?
त्यो बेलामा दुईवटा मुख्य चुनौतीहरू थिए। एउटा त त्यो अत्यन्त अनुमान गर्न नसकिने खालको संक्रमण थियो, अर्थतन्त्रमा ठूलो क्षति पुगेको थियो, सरकारी निकायहरूको पनि खास गरी राजस्व सङ्कलन गर्ने कार्यालयहरूको सबैको मुख्य मुख्य कार्यालयहरू मुख्य मुख्य धनसुधार नाकाहरूको भौतिक पूर्वाधार करिब करिब भ्रष्ट भएको थियो र कर्मचारीहरूको मनोबल ज्यादै कमजोर भएको थियो। त्यस सन्दर्भमा कर्मचारीको मनोबल वृद्धि गरेर संरचनालाई तुरन्त पुनस्थापित गरेर राजस्व सङ्कलनलाई ट्र्याकमा ल्याउनु एकातिर चुनौती थियो, अर्कोतिर अर्थतन्त्रमा रहेका मुख्य पात्रहरू खास गरी व्यवसायहरूको व्यवसाय पनि ध्वस्त र उहाँको भौतिक सम्पत्ति पनि ध्वस्त, यहाँसम्म पनि कतिपय निजी सम्पत्तिमाथि पनि आक्रमण भएको थियो। कतिपय त्यो आक्रमण हुने क्रममा व्यक्तिगत रूपमा पनि उहाँहरूलाई अपार परेको थियो। त्यसलाई पनि त्यो मनोबल उठाउनु पर्ने र तुरुन्तै आर्थिक गतिविधिलाई सुचारू गराउनुको निमित्त गर्नुपर्ने सहयोग को बारेमा सोच्नुपर्ने र सोचेर तुरन्तै लागू गर्नुपर्ने अवस्था थियो। र अर्को चाहिँ तेस्रो चुनौती मूल चुनौती भनेको खास गरी सरकारप्रति राजनीतिक दलहरूको विश्वास छैन, यो अस्थिरताको समय हो भन्ने बुझेपछि कतिपय मानिसहरू कतिपय तक्काका मानिसहरू चाहिँ अनावश्यक माग अवाञ्छित माग लिएर दबाब दिन आउँछन् जसले सरकारी खर्चमा चाप पर्ने अथवा राजस्व छुट दिनुपर्ने अवस्थाहरू आउने त्यस्ता कुराहरू चाहिँ पहिलो 3-4 हप्ताको अवधिमा चाहिँ ज्यादै ठुलो चाप सहित थियो। त्यो तिनकै कुराहरूलाई झेल्दै संयमित तरिकाले, किनभने नआर्थिकन संयमित तरिकाले काम गर्दै गइयो भने तिनकै कुराहरूलाई व्यवस्थापन गर्न सकिन्छ भन्ने दृष्टिकोण लिएर काम गरियो र त्यसको निमित्त नेपाल सरकारका प्रणालीहरू खास गरी मैले दुईवटा मन्त्रालय हेरेँ। एउटा मन्त्रालयले नेपाल सरकारको वित्तीय स्रोतको परिचालन र उपयोगको बारेमा निर्णय गर्छ, अर्को मन्त्रालयले मानव स्रोतको परिचालन र उपयोगको बारेमा निर्णय गर्छ। त्यो संक्रमण व्यवस्थापन र निर्वाचनलाई समयमा सम्बन्ध गर्नको निमित्त दुईवटा कुरा आवश्यक थियो। एउटा चाहिँ वित्तीय स्रोत व्यवस्थापन पनि सही तरिकाले गर्नुपर्ने थियो भने अर्कोतिर मानव स्रोत व्यवस्थापन पनि सही तरिकाले गर्नुपर्ने थियो। दुवै मन्त्रालयको कर्मचारी तन्त्रबाट पर्याप्त सहयोग प्राप्त भएको हुनाले ती सबै जुन किसिमका दबाब थिए ती दबाबलाई चिर्न सकियो र पुरानीका कामहरू पनि अगाडि बढ्यो, अनि धेरै काम सम्पन्न भइसकेका छन्। निजी क्षेत्रले पनि आफ्नो व्यवसायलाई खुट्टामा उभ्याएर काम प्रारम्भ गरेको छ, कतिपयले भौतिक संरचना निर्माण गर्न सकिसक्नु भएको छ र तपाईँले देखिहाल्नुभयो निर्वाचन नेपाल इतिहासमा सबभन्दा शान्तिपूर्ण र कसैले पनि नागरी भयो भनेर लान्छमा नलगाइकन सम्पन्न भयो, नेपालको इतिहासमा पहिलो पटक यस्तो किसिमको निर्वाचन भएको पनि हो।
अब यहाँको अनुभवले के भन्छ, गर्न चाहँदाखेरि सकिँदो रहेछ, अथवा चाहिँ त्यसका लागि आवश्यक प्रयत्न गर्न सक्ने हो भने सफलता प्राप्त हुँदो रहेछ भन्ने हो?
यस्तो हाम्रो सार्वजनिक संस्थाहरूको आत्मा मरिसकेको रहेछ. जसरी बाहिर लाञ्छन लगाइन्थ्यो कि कर्मचारीहरू कामचोर हुन्छन् गर्दैनन् सार्वजनिक संस्थाहरू कमजोर छन् भन्ने, त्यो त्यसलाई चाहिँ सुधार्नको निमित्त खासै ठुलो काम गर्नुपर्ने होइन. त्यसमा अवाञ्छित हस्तक्षेप नगर्ने तर वाञ्छित हस्तक्षेप अर्पित हस्तक्षेप गर्ने हो भने कर्मचारी तन्त्रले सार्वजनिक संस्थाहरूले आफूले गर्नुपर्ने काम उनीहरूलाई के को दायित्व बनाउनेको काम चाहिँ सम्पन्न गर्दाखेरि भन्ने कुरा त यो निर्वाचन जसरी सम्पन्न भयो धेरै आशंकाहरूको बिचमा तपाईँले सुन्नुभयो होला. कसैले पनि यो निर्वाचन फागुन 21 गति बेला भनेर माघको अन्तिमसम्म पनि आशंका व्यक्त गरेका थिए. कतिपय भविष्यवाणी थिए, कतिपय मानिसहरूले भविष्यवाणी नगरे पनि होइन त्यो बेलामा हिउँ आउँछ, हिउँ पहाडी हिमाली जिल्लाहरूमा चुनाव सम्मत छैन, तराईमा होली हुन्छ, होलीमा मानिसहरूले धेरै रमाइलो गर्न चाहन्छन्, रमाइलो गर्ने क्रममा कतिपय त्यस्ता दङ्गा फसाद हुनसक्छ भन्ने गर्दा चुनाव गाडी खोल्न सक्छ भन्ने अनुमानकारीका थियो. त्यो सबै अनुमानलाई कसले तिर्यो भन्दाखेरि हाम्रो सुरक्षा संयन्त्रले, हाम्रो प्रशासनले त्यो सबै कुराहरूलाई सरकारले हराएपछि गर्नुपर्छ र हामी गर्न सक्छौँ भन्ने दृढ इच्छा शक्ति उहाँहरूले देखाउनु भयो. त्यो कसरी देखाउनु भयो? त्यसको निमित्त कुनै किसिमको राजनीतिक हस्तक्षेप गरिएन. फलानु दललाई सहयोग गर अथवा यसरी काम गर उसरी काम गर भनेर गरिएन. कानुन नबुझे प्रणालीमा जे व्यवस्था गरिएको छ, खास गरी कार्यविधिहरू अथवा नियमहरू त्यो अनुरूप काम गर्नुपर्छ भन्ने विषयमा सबै मन्त्रीको अडान पनि रह्यो र त्यो अडान रहने व्यक्तिले नेपाली गणतन्त्रलाई सुरक्षाकर्मीहरूलाई काम गर्न सहज भयो. उहाँले आफ्नो कानुनको परिधिभित्र, नियमको परिधिभित्र, प्रणालीको परिधिभित्र काम गर्दाखेरि काम सम्पन्न हुन सक्दो रहेछ, नेपालका सार्वजनिक संस्थाहरू कमजोर रहन्छन् भन्ने हामीले हाम्रा नागरिक समूह मात्र होइन कि अन्तर्राष्ट्रिय जगतसँग पनि प्रमाणित चाहिँ गर्यौँ. त्यही भएर हामी आफैलाई कम आँक्न हुँदैन भन्ने एउटा राम्रो अनुभव लिएर म अब निस्किँदैछु.
हजुर, अब आगामी साता सम्भवतः नयाँ सरकार बन्नेछ. नयाँ सरकारका सन्दर्भमा चाहिँ यहाँको अनुभवको आधारमा यहाँको सुझाव के हो? कसरी आगामी सरकारले काम गर्नुपर्छ?
यस्तो जसले निर्वाचनमा आम नागरिक सामु, मतदाता सामु वाचा पत्र प्रस्तुत गरेर हामी यस्तो काम गर्छौँ, यस्तो काम गर्छौँ, हामीसँग सशक्त टोली छ, हामीले योग्य सक्षम काबिल र नागरिकलाई सेवा गर्ने जनप्रतिनिधिहरू मनोनयन गरेका छौँ, उहाँहरूलाई मत दिनुहोस् भनेर उहाँहरूले मत माग्नु भएको छ. उहाँहरूको आफ्नै कार्ययोजना कार्यान्वयन गर्दा पनि पर्याप्त हुन्छ. मैले थप सुझाव त्यसमा केही दिएरै हुँदैन.
अब अलिकति अर्थतन्त्रतिर लागू, आर्थिक पाटोमा मूलत विदेशी मुद्राको संचितको कुरा या शोधनान्तर स्थितिको कुरा या विप्रेषणको, यो तीनवटै जुन सूचकहरू छन् यो सूचक यहाँले छाड्दै गर्दा अर्थात अब छाड्ने तयारी गर्दै गर्दा पछिल्ला यदि तथ्याङ्कलाई हेर्ने हो भने सन्तोषजनक अवस्थामा छन्। विप्रेषणको जुन आप्रवाह छ त्यसले चाहिँ एउटा भनौँ न रेकर्डै कायम गरेको छ। करिब करिब 12 खर्ब रेमिटेन्स चाहिँ चालू आर्थिक वर्षको 7 महिनामा भित्रिएको राष्ट्र ब्याङ्कको तथ्याङ्क छ। त्यसै गरी अब शोधनान्तर स्थिति पनि 5 खर्ब 72 अर्ब 73 करोड़ भन्दा बढ़ीले बचतमा छ। होइन, यो अवस्थालाई चाहिँ कसरी हेर्न सकिन्छ अहिलेको अवस्थालाई?
अहिलेसम्मका तथ्याङ्कहरू खासैमा राम्रा छैनन् तर आर्थिक तथ्याङ्कले भविष्यको अर्थतन्त्रको बाटो तय चाहिँ गर्दैन. त्यो तय गराउने भनेको चुनौतीहरू सामना गर्न लिइने नीतिहरू र नेतृत्वको, खास गरी अर्थतन्त्रको नेतृत्व गर्ने समन्वय गर्ने व्यक्ति र त्यसमाथि अहिले प्रधानमन्त्री का कदमहरू सही भयो भने आगामी दिनहरू चाहिँ सही दिशामा जान सक्छन्। त्यही भएर अहिलेको तथ्याङ्कले आगामी दिनमा कस्तो होला के होला भनेर पूर्वानुमान गर्नु चाहिँ ठिक हुँदैन. यदि एउटा सजिलो आधारशिला पक्कै पनि दिएको छ, जस्तो अब कतिपय अवस्थामा अप्ठ्यारो आधारशिलाबाट अगाडि बढ्ने पनि सकिन्छ। मैले जुन दिन काम प्रारम्भ गरेँ त्यो दिन नेपाल सरकारको राजस्वको वृद्धि दर 6.8% जतिले ऋणात्मक थियो भन्नाले अघिल्लो आर्थिक वर्षको तुलनामा 6.8% घटेको थियो। आज अहिले म तपाईँसँग कुरा गर्दाखेरि करिब करिब 3% अघिल्लो वर्षको तुलनामा वृद्धि भएको छ। त्यो मैले सुरु गर्दा एउटा राजस्व कठिन अवस्था थियो, प्रयास गरियो सुधारियो र कतिपय तथ्याङ्कहरू प्रयास गरियो भने सुध्रिन्छन् पनि, कतिपय तथ्याङ्क प्रयास गरिएन अथवा त्यसको दुरुपयोग गरियो भने बिग्रिन्छन् पनि। तर आगामी दिनको निमित्त तथ्याङ्कले भन्नु पर्ने विश्वमा विश्व को जुन अहिले विकास भइरहेको छ विश्व अर्थतन्त्रमा देशहरूको बिचको सम्बन्धमा जुन घटनाक्रम विकास भइरहेछ त्यो घटनाक्रम विकास जसरी भइरहेछ त्यसले हाम्रो अर्थतन्त्रलाई प्रभाव पारेर देखिया छ। खास गरी तत्कालै खाडी क्षेत्रमा काम गरेका कामदारहरूलाई फर्काउनु पर्ने अवस्था नभए तापनि त्यो यदि केही बन्न सकिँदै भयो भने त्यसले नेपाल सरकारको सार्वजनिक खर्चमा चाप पार्न सक्छ एकातिर, भने अर्कोतिर खाडी क्षेत्र भएर खास गरी स्टेट अफ हर्मुजबाट नेपाललाई समेत प्राप्त हुने तेल चाहिँ हामीले भारतबाट आयात गर्छौँ तर भारतले प्राप्त गर्ने तेल पनि ती क्षेत्रबाट बढी मात्रामा प्राप्त हुन्छ। भारतीय आपूर्ति स्रोत चाहिँ कुण्ठित हुँदै गयो, सङ्कुचन हुँदै गयो भने स्वाभाविक रूपमा त्यसको प्रभाव हामीलाई पर्छ र मूल्यमा पनि पर्छ, आपूर्ति परिमाणमा पनि पर्छ। अब तेल भनेको अर्थतन्त्र सञ्चालन गर्नको निमित्त आवश्यक कच्चा पदार्थ हो। हाम्रा कतिपय कल कारखानाहरू हाम्रो ढुवानीका साधनहरू सबै त्यसबाट चल्दै हुँदैन। आर्थिक गतिविधिलाई अगाडि बढाउनको निमित्त तेलको आपूर्ति र तेलको मूल्य दिने प्रभाव पर्छ। त्यसैसँग सम्बन्धित अरू कतिपय कच्चा पदार्थ पनि हामीले त्यो क्षेत्रबाट आयात गर्छौँ जसलाई पनि यदि प्रभावित भयो भने त्यसले हाम्रो उद्योगको उत्पादन घटाउनु पर्ने, जसरी हामीले COVID-19 बेलामा आपूर्ति श्रृङ्खला अवरुद्ध हुँदाखेरि हाम्रो अर्थतन्त्रमा प्रभाव पर्यो, हामी ऋणात्मक आर्थिक वृद्धिमा गयौँ, त्यो कोभिड कालखण्डमा हाम्रो आर्थिक वृद्धि घटेको छ। त्यसै गरी अब त्यस्तो प्रभाव पर्न सक्ने सम्भावना देखिहाल्छ। अब त्यो हाम्रो नियन्त्रणभन्दा बाहिरका घटनाहरू हुन्थ्यो नि, त्यो सही तरिकाले विकास हुँदै गयो, त्यो युद्ध चाँडै थन्कियो भने सरकारलाई निश्चित रूपमा सहयोग पुग्छ। अब सही तरिकाले थन्किएन भने आगामी सरकारलाई सुरुमै एउटा चुनौती उपस्थित हुन्छ जसलाई जसलाई सम्हाल्नको निमित्त ज्यादै ठुलो मिहिनेत गर्नुपर्छ र कतिपय कुराहरू मिहिनेत गरेर पनि सल्टिन नसक्ने अवस्था आउन सक्छ। जस्तै COVID-19 बेलामा पनि सबै मिहिनेत गरे पनि सल्टिन सक्ने अवस्था थिएन।
अब जस्तो भनौँ न, यहाँ अर्थमन्त्री भइसकेपछि हुन त यहाँको बढी ध्यान निर्वाचन सफल बनाउनमा केन्द्रित भयो होइन, यद्यपि यहाँ अर्थमन्त्री भइसकेपछि चाहिँ राजस्व वृद्धिको एउटा सन्दर्भ, अर्को चाहिँ आयातमुखी राजस्वलाई चाहिँ क्षेत्रहरू विस्तार गरेर त्यसको प्रतिस्थापन एक प्रकारले भन्ने हो भने अलिकति फरक ढंगले राजस्व संकलनको ट्रेण्ड चाहिँ उहाँले निर्माण गर्न सक्नुहुन्छ भन्ने आशाहरू विश्वासहरू गरिएको थियो, त्यो सन्दर्भमा चाहिँ कतिको काम हुन सक्यो र यहाँले अहिले जुन भनिरहेका वैश्विक भनौँ न कारणहरू या आफ्नो नियन्त्रणभन्दा बाहिरको परिस्थितिको सन्दर्भ र हाम्रो आन्तरिक जुन अवस्था छ, आन्तरिक बजारमा मागको कमी छ, औद्योगिक उत्पादनमा सुस्तता छ, कर्जा प्रभावमा अपेक्षित वृद्धि हुन सकिरहेको छैन, यो आन्तरिक कारण र बाह्य कारणका बीचमा अब अर्थतन्त्रलाई चलायमान बनाउन, राजस्वलाई सुधार गर्न कसरी अघि बढ्नुपर्छ होला?
अहिले कतिपय पूर्वाधारहरू जसले आन्तरिक उत्पादन वृद्धि गर्नको निमित्त सहयोग पुर्याउँछ ती सम्पन्न हुने क्रममा छन्। त्यसै गरी आन्तरिक उत्पादन वृद्धि गर्नको निमित्त हाम्रै कालखण्डमा पनि कतिपय सुधार गरियो, जसमध्येमा आयोजनाहरूलाई समयमा सम्पन्न गर्नको निमित्त रहेको वन सम्बन्धी प्रावधान वन नियमावली संशोधन गरेर फुकाइएको छ। त्यो एउटा सामान्य उदाहरण मात्रै हो। त्यो फेरि आन्तरिक अर्को एउटा सामान्य उदाहरण भनेको भेटेको यो हाम्रै आन्तरिक उत्पादन उखुबाट चिनी भन्ने क्रममा जुन इथानोल आउँछ, इथानोलकै आन्तरिक प्रयोग गर्न सकियो, त्यसको खपत बढाउन सकियो भने त्यसले हाम्रो तेलको आयातको परिमाणमा केही कमी ल्याउन सक्छ र आन्तरिक उत्पादन वृद्धि हुन सक्छ भने हुनाले त्यो आयात कम गर्दै र आन्तरिक उत्पादन मेजर हो। जुन बेलामा मैले काम प्रारम्भ गरेको थिएँ त्यसपछिको ठ्याक्कै एक महिनासम्म नेपालको अर्थतन्त्रमा आर्थिक गतिविधि करिब करिब ठप्प परेको थियो, किनभने व्यवसायहरूलाई ठुलो आक्रमण भएको थियो, व्यवसायहरू जस्तो भएको थियो, कारोबार नै बन्द भएको थियो। तर त्यो तपाईँले हेर्नुभयो भने असोज महिनामा जुन किसिमले तुरुन्तै सरकार बनेको 7 दिनभित्रमा नै व्यवसायिक पुनरुत्थान योजना बिजनेस रिकभरी प्लान भनेर व्यवसायिक जगतलाई तुरुन्तै काम प्रारम्भ गर्न सहयोग पुर्याउनुको निमित्त मौद्रिक नीतिबाट वित्त नीतिबाट बिमा सम्बन्धी प्रावधानलाई कुकुलो गराएर जुन काम गरियो त्यसको प्रभावस्वरूप पहिलो त्रैमासिकको आर्थिक वृद्धिको दर यदि त्यस्तो हस्तक्षेप नगरेको भए ऋणात्मक हुन सक्थ्यो होला। तर भयो के भने तपाईँले राष्ट्रिय तथ्याङ्क आधारको तथ्याङ्क हेर्नुभयो भने 3.2% त्यो पहिलो त्रैमासिकमा आर्थिक वृद्धि भएको देखिएको छ। भनेपछि हामीले सङ्कट परेको बेलामा तुरन्तै विगत निर्णयहरू गरेर गर्नुपर्ने सहयोग गरेर र नै स्तरलाई भरोसा दिएर गऱ्यौँ भनेपछि अहिले पनि वैकल्पिक विधिहरू अवलम्बन गरेर वैश्विक सङ्कटको कारणले नेपालको अर्थतन्त्र उत्पन्न हुन सक्ने समस्या समाधान गर्न सरकारको दृष्टिकोण र इच्छा शक्ति भयो भने नसकिने होइन। त्यसको निमित्त धैर्य पनि चाहिएला, कति अवस्थामा अन्तर्राष्ट्रिय कूटनीतिक शक्तिको पनि गर्नुपर्ने होला, त्यसरी प्रयोग गरेर हामी आफ्नो अर्थतन्त्रलाई ज्यादै उच्च गतिको आर्थिक वृद्धिमा लैजानुभयो तत्कालै सम्भव छैन। तर अहिलेसम्म जुन हिसाबले ट्र्याकमा आयो तपाईँहरूले पनि भन्नुभयो अर्थतन्त्र बिग्रिएको छैन, कम्ती गर्दै ऋणात्मक भएको छैन र दोस्रो त्रैमासिकको अझै राम्रो हुने सम्भावना देखिया छ किनभने पुष प्रशान्तसम्ममा जुन हिसाबले मूल्य वृद्धि गरेर अन्तशुल्क आन्तरिक उत्पादनमा लाग्ने अनुशुल्क असुली भएको छ र अहिले पनि आन्तरिक उत्पादनमा लाग्ने अनुशुल्क राम्रै असुली भएको हुनाले आन्तरिक उत्पादन बढेको छ भन्ने त्यो अङ्कले सङ्केत चाहिँ गर्छ। त्यो जुन पेस्टले पिकअप गर्दैछ त्यो पेस्टले पिकअप गरेको पेस्टलाई आगामी सरकारले निरन्तरता दिन सक्यो र तत्कालै दिन सक्यो मेरो विचारमा एकता पनि पुर्नु पर्दैन आगामी सरकार बनाउनको निमित्त अबको चार पाँच दिनभित्रमा बन्नुपर्ने हो त्यो भनेर उहाँले तुरन्तै काम प्रारम्भ गर्नुभयो। जानकार हुनुहुन्छ यतिका वर्षसम्म उहाँहरूले तयारी गरेर आउनु भएको छ भने उहाँले तुरन्तै त्यो ट्र्याकमा लगाउन सक्नुहुन्छ जस्तो लाग्छ मलाई।
हामी अन्तर्सम्वादमा छौँ, हामीसँग अर्थमन्त्री एवं सामान्य प्रशासन मन्त्री रामेश्वर खनाल हुनुहुन्छ। पछिल्लो आर्थिक अवस्था निर्वाचन सम्पन्न गरिसकेपछि अब विदाई हुने क्रममा रहँदा उहाँसँग समग्र विषयमा कुराकानी गरिरहेका छौं। अब मन्जु, जस्तो पछिल्लो समयमा चाहिँ राजनैतिक तहमा हामीले राजनीतिक हिसाबले हामीले केही सुधार गर्यौं तर कर्मचारी संयन्त्रमा चाहिँ सुधार गर्नुपर्ने विषयहरू छ भनेर अहिले नयाँ संसदमा करिब करिब दुई तिहाई पाएका दलका नेताहरूका तर्फबाट कुराहरू आइरहेको छ। यहाँ कर्मचारी प्रशासनको उच्च तहमा रहेर पनि काम गर्नुभयो, नेपालको कर्मचारी तन्त्रमा देखिएको या कर्मचारी प्रशासनमा देखिएको समस्या, अब अहिले आइरहेका या सरकार चलाउन तयार रहेको दललाई चाहिँ त्यसले पार्न सक्ने प्रभाव भनौँ न, कसरी चाहिँ त्यसलाई प्रयोग गर्न सकिन्छ, होइन अब यो उच्च तहका कर्मचारीहरूको चाहिँ कहीँ न कहीँ फेरबदलै गर्ने हो कि भन्ने खालका विषयहरू पनि चर्चामा छन्। कर्मचारी तन्त्र या कर्मचारी प्रशासन आगामी सरकारसँगको सम्बन्ध कसरी कायम हुन सक्छ, कसरी एकले अर्कालाई विश्वास गरेर लक्षित गति या हामी चाहिँ लक्ष्यमा पुग्न सक्छौं होला जस्तो लाग्छ यहाँलाई?
मैले तपाईँलाई अघिल्लो प्रश्नको जवाफमा एउटा कुरा भनेको थिएँ त्यसैबाट प्रारम्भ गर्न चाहन्छु। अहिले जुन भाष्य बाहिर बनिरहेको छ कि कर्मचारी तन्त्रलाई पुरै काट्नुपर्छ, यो काम छोड्छ, यो कामै गर्दैन भन्ने कुरा चाहिँ मैले सुरुमा जुन भने कि अनावश्यक हस्तक्षेप नगर्ने हो, अवाञ्छित हस्तक्षेप नगर्ने हो, तर कर्मचारी तन्त्रलाई सभ्य रीतिले काम गर्नको निमित्त वाञ्छित हस्तक्षेप तर्कयुक्त हस्तक्षेप त्यो भनेको निर्देशन होइन। मैले छ महिनाको अवधिमा अर्थ मन्त्रालयमा सङ्घीय मामिला मन्त्रालयमा निर्देशन गर्ने शब्द प्रयोग गरिने मैले भने हामी परामर्श गरौँ, छलफल गरौँ तर तत्काल निर्णय गरेर कार्यान्वयन गरौँ। निर्णय कलेक्टिभली हुन्छ, सबैले त्यसको हुन सक्नुपर्छ भन्ने बित्तिकै देखिहाल्नु कामहरू भयो। मैले सचिव पनि परिवर्तन गरिनँ र तल कर्मचारीलाई धेरै चलाइनँ, कानुन बनाउन मन्त्रीलाई सहसचिवको सेवा गर्ने बाहेक तलका कर्मचारी सेवा गर्ने अधिकार हुँदैन। तर विगतमा त्यसमा हस्तक्षेप हुन्थ्यो, यहाँसम्म कि तपाईँको शुभकर्ताहरूलाई सेवा गर्दा पनि हस्तक्षेप हुन्थ्यो, गरे गर्दाखेरि कर्मचारी तन्त्र कमजोर भएर गयो। अहिले त्यो गर्दै गरिएन। तलको सरुवा जुन कानुन मुख्यमा जुन जसको अधिकार छ, विभागीय प्रमुखको अधिकार, विभागीय प्रमुखले सचिवको अधिकार सचिवले, तर परिणाममा उत्तरदायी बनाइयो। त्यसले गर्दाखेरि यो छ महिनाको अवधिमा गर्नुपर्ने कामहरू सम्पन्न भयो भनेपछि फेरि भत्ताभङ्ग पार्ने क्रान्ति नै गर्नुपर्छ, कर्मचारी तन्त्रमा क्रान्ति गर्नुपर्छ, आउने बित्तिकै कर्मचारी सचिवहरू सेवा गर्नुपर्छ, सङ्गीन गर्नुपर्छ, कसैलाई काबिलमा राख्नुपर्छ भन्ने दृष्टिकोण लियो भने सरकारको पहिलो कदम नै गलत दिशामा जान्छ। मैले भनिहालेँ हाम्रा कार्य संस्थाहरू कमजोर भएका रहन्छन्, उनीहरूको आत्मा बलियो रहेछ, खालि बाहिरबाट क्षतिग्रस्त पारेर राजनीतिक नेतृत्वले सही दिशा दिनु नसकेको कारणले, अनावश्यक हस्तक्षेप गरेको कारणले सुरक्षा संयन्त्र निगामती कर्मचारीहरूले सही तरिकाले काम गर्न सकेका छन् भन्ने कुरा त अहिले यो निर्वाचन जसरी सम्पन्न गराइयो त्यही सुरक्षा संयन्त्र हो। यो सशस्त्र प्रहरीमा नेतृत्वको परिवर्तन कति पनि गरिएन, नेपाल प्रहरीमा जुन परिवर्तन भयो त्यो स्वाभाविक ढङ्गले भयो, किनभने प्रतिरिक्त भइसकेपछि ज्येष्ठतनलाई दियो, त्यहाँ कुनै राजनीतिक हस्तक्षेप गरिएन, गरे गर्दा के हो सुरक्षा संयन्त्रले सही तरिकाले काम गरे, एउटा पनि निर्वाचनको क्रममा एउटा पनि दुर्घटना भएन, साङ्घातिक मामलाहरू भएनन्, द्वन्द्व भएन, दुनियाँको जात भएन, फर्स्टबाट भएन, केही समस्या करिब भयो, जसको मनोबल हामीले असल एक गते सार्वजनिक चर्चामा रहँदाखेरि प्रहरीको मनोबल पुर्याइदिरहेको छ यस्तो प्रकार लिएर भागेका कहिले पनि छन्, समात्न सक्ने शक्ति प्रहरीलाई छैन, त्यसले कसरी काम गर्ला भनेर प्रश्न त असल एक गतेदेखि लगातार मागमा सन्तसम्म थियो। कानुन प्रजातन्त्रलाई चलाउने होइन कि अब आउने सरकारले यही कर्मचारी तन्त्रलाई सही तरिकाले परिचालन गर्ने, अवाञ्छित हस्तक्षेप नगर्ने, राजनीतिक आग्रहहरू नराख्ने र वाञ्छित तर तर्कयुक्त परामर्श छलफलको आधारमा निर्देशन दिएर आफू गाडी लिएर बाहिर निस्किने होइन, आफू सँगै बसेर टिमसँग काम गर्ने हो भने काम चाहिँ हाम्रा संस्थाहरूले सही तरिकाले गर्छन्। केही संस्थामा यदि केही गरी त्यहाँको नेतृत्व खराब छ, आचरण खराब छ भने त्यसको निमित्त कानुनी उपचारको बाटो छ, त्यसको छानबिन गर्नको निमित्त नेपालको संविधानमा पनि विभिन्न निकायहरू छन्, सरकारका पनि विभिन्न निकायहरू छन्, यिनीहरूले छानबिन गरेर कानुनी प्रक्रिया भयो भने त्यस्ता काम गरेर दण्डित गर्ने हो भने र विधिको शासन स्थापित गर्ने हो भने त्यो अहिले बाहिर चर्चा गरियो जस्तो गाडी बित्तिकै सबैतिर चलाउनुपर्ने, कर्मचारी हटाउनुपर्ने अथवा गर्नुपर्ने अवस्था चाहिँ हुँदैन।
मजू यहाँको महत्वपूर्ण समय र कुराकानीका लागि यहाँलाई धेरै धेरै धन्यवाद।
हस् धन्यवाद, नमस्कार।
उहाँ हुनुहुन्थ्यो अर्थमन्त्री एवं संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री रामेश्वर खनाल। निर्वाचन सम्पन्न गरेर आफ्नो दायित्व पूरा गरी वर्तमान सरकार सम्भवतः आगामी सातासम्म विदा हुने क्रममा छ, यसै विषयमा अन्तरसम्वादमा कुराकानी गर्दैथ्यौं। प्राविधिक मित्र शंकर भण्डारीलाई धन्यवाद। सन्तोष रिग्मी विदा हुन्छु, नमस्कार।